शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा ईश्वरी बरालसँगै नरेन्द्र सापकोटाको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनसहित रेडियो थाहा संचार हेटौँडाबाट पनि सुन्न सकिन्छ।
आज मिन्ती 2077 साल असार 16 गते मंगलबार, नेपाल सम्मत 1140, जुन 30 तारिक सन् 2020।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
कोरोनाबाट विदेशी भूमिमा 130 नेपालीको मृत्यु, नेपालमा समुदायमा फैलन सक्ने चेतावनी, मृतकको संख्या 29 पुग्यो।
चीनको आर्थिक सहायताबाट स्वास्थ्य सामग्री ल्याउने सेनाको प्रयासमा सरकारको असहयोग, कोरोना कोषबाट एकै पटक 55 करोड भन्दा बढी निकासा।
एमसिसी अनुमोदन नहुँदा अमेरिका असन्तुष्ट, सहयोगको निरन्तरतालाई सुनिश्चित गर्न नेपाललाई सुझाव।
कोरोनाको महामारी खराब अवस्थामा पुग्न बाँकी नै रहेको विश्व स्वास्थ्य संगठनको चेतावनी, पछिल्लो 24 घण्टामा विश्वभर 1,59,000 संक्रमित थपिए।
र लालिगा फुटबलमा रियल सोसिडाड गेटाफेसँग 2-1 पराजित।
हात नधोई नाक मुख र आँखा छुनु हुँदैन के? कोरोना संक्रमणको खतरा हुन्छ।
हात त बारम्बार धोइरहेको छु नि, हात धुँदा धुँदा हातको रेखै जान लागिसक्यो।
बारम्बार हात धुँदा सेनिटाइजर प्रयोग गर्दा कोरोना भाइरसबाट बच्न सकिन्छ भने हात नधोएर हुन्छ त? ओहो, हाच्छ्यु गर्दा कुइनाले मुखलाई छोपेर गर्नुपर्छ के? जथाभावी थुक्न हुँदैन, कम्ती अनि 1 मिटर टाढा बस्नुपर्छ क्या?
1 मिटर नै टाढा चाहिँ किन नि?
कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले कम्ती अनि 1 मिटर टाढा हुनुपर्छ भनेको।
म त घरभित्रै बस्छु, ज्वरो रुगा खोकी लाग्दा अस्पताल वा भिडभाडमा जानै पारे मास्क लगाउँछु, हातले जथाभावी छुन्न, यति गर्दा त कोरोनाले नछला नि है।
सजग बनौ, सुरक्षित रहौ, कोरोना भाइरसबाट आफू पनि बचौ, अरूलाई पनि बचाऊ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, USAID र सुआहारा
भन्सिनामा परिवारकै स्वास्थ्यका लागि।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। कोरोनाका कारण विदेशी भूमिमा 130 नेपालीले ज्यान गुमाएका छन्। नेपालमा मृत्यु हुने 29 जनाको तुलनामा यो झण्डै 5 गुणा बढी हो। गैरावासी नेपाली संघ एनआरएनएले 13 मुलुकमा रहेका नेपालीले कोरोनाका कारण ज्यान गुमाएको जनाएको छ। संघ अन्तर्गतको स्वास्थ्य समिति संयोजक डाक्टर सञ्जीव सापकोटाका अनुसार सबैभन्दा बढी बेलायतमा 67 जनाको मृत्यु भएको छ। त्यसपछि संयुक्त अरब इमिरेट्स UAEमा 19, अमेरिकामा 17, साउदीमा 9, कतारमा 7, बहराइनमा 3, टर्की, आयरल्याण्ड, जापान, नेदरल्याण्ड्स र स्वीडेनमा 1-1 जना छन्। यस्तै अन्य मुलुकमा 3 जनाको ज्यान गएको छ। यसमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेकाको संख्या 23 छ। वैदेशिक रोजगार बोर्डले 2 साताअघि सार्वजनिक गरेको तथ्याङ्क हो यो। त्यसपछि बोर्डले नयाँ तथ्याङ्क निकालेको छैन। बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदीले कम्पनी र वासस्थानमा जनघनत्व बढी भएकाले नेपाली कामदार बढी प्रभावित रहेको बताउनुभयो। कोरोनाबाट ज्यान गुमाउनेको तथ्याङ्क परराष्ट्र मन्त्रालयले अध्यावधिक नगरेकाले यो संख्या थप घट हुन सक्ने सूचना अधिकारी सुवेदीको भनाइ छ। उहाँले कोरोना विश्वव्यापी महामारी भएका कारण सावधानी अपनाउँदा पनि लाग्ने गरेको बताउनुभयो। कोरोनाबाट सुरक्षित रहँदा रहँदै पनि वैदेशिक रोजगारीमा रहेका नेपाली संक्रमित भएका छन्। उहाँले भन्नुभयो, कोरोना लागेपछि आइसोलेसनमा बसेर घर फर्केका पनि छन् र केहीले ज्यान गुमाएका छन्। डाक्टर सापकोटाका अनुसार पछिल्लो साता विभिन्न मुलुकमा रहेका नेपालीमध्ये कसैले पनि ज्यान गुमाउनु परेको छैन। संक्रमणको त्रास कायमै रहेकाले सावधानीका उपाय अप्नाउनुपर्ने सुझाव उहाँले दिनुभयो। खतरा अझै टरेको छैन। उहाँले भन्नुभयो, सावधानीका लागि मास्क लगाउने, मुख छुनुभन्दा अघि हात साबुन पानीले धुने, अपरिचित व्यक्तिसँग टाढैबाट भलाकुसारी गर्नुपर्छ। विदेशमा रहेका नेपालीमा कोरोना संक्रमण दर बढ्दो देखिएको छ। विभिन्न मुलुकमा गरी 26,227 जना नेपाली संक्रमित भएका छन्। यसमध्ये करिब 70% अर्थात 18,700 भन्दा बढी निको भएर घर फर्किएका छन्। कतारमा कोरोनाबाट 92,000 जना प्रभावित भएका छन्। त्यसमध्ये 20% नेपाली छन्। विदेशमा 130 नेपालीको मृत्यु। अन्नपूर्ण पोस्टमा समाचार छ।
आइतबार बिहान स्टार अस्पतालमा मृत्यु भएको एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। रौतहट स्थायी घर भएका ती पुरुषमा हिजो बिहान कोरोना पुष्टि भएको हो। उनको स्वाब परीक्षण पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो। उनीसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 29 पुगेको छ। मृतकलाई श्वास प्रश्वासमा समस्या भएपछि असार 13 गते रौतहटबाट उपचारका लागि काठमाडौँ ल्याइएको थियो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हिजो थप 476 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या 13,248 पुगेको छ। ती मध्येमा 1586 महिला र 11,662 जना पुरुष छन्। थप 121 जना निको भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। नेपालमा कोरोना निको हुनेको संख्या 3,134 पुगेको छ। तीमध्ये महिला 268 र पुरुष 2,866 रहेका छन्। पछिल्लो 24 घण्टामा थप 7,791 नमुनाको पीसीआर विधिबाट परीक्षण भएको थियो। हाल क्वारेन्टाइनमा 57,367 जना र 10,085 जना आइसोलेसनमा रहेका छन्। यसैबीच सरकारले हाल अपनाउँदै आएको लकडाउनको प्रावधान साउन 7 गतेसम्म कायम राख्ने निर्णय गरेको छ। मन्त्री परिषदको हिजो साँझ बसेको बैठकले काठमाडौँमा संक्रमण बढ्दै गएको र लकडाउन मापदण्ड लागू नभएको भन्दै मापदण्ड कडाईका साथ लागू गर्ने निर्णय पनि गरेको छ। हिजो बसेको सिसिएमसी बैठकले सरकारलाई सोही अनुसारको सिफारिस गरेको थियो। सिसिएमसीका सचिव महेन्द्र गुरागाईका अनुसार भाषा तथा अन्य परीक्षा तथा उद्योग सञ्चालन गर्दा कर्मचारीले र सामान खरिदका क्रममा उपभोक्ताले पालना गर्नुपर्ने मापदण्ड पालना नभएकाले सरकारले यसलाई कडाईका साथ लागू गर्ने निर्णय गरेको हो। कोरोना समुदायमा फैलन सक्ने चेतावनी, मृत्यु हुनेको संख्या 29 पुग्यो, लकडाउनको मापदण्ड पालनामा कडाई गरिने आजको नागरिकमा समाचार छ।
विदेशबाट आउनेहरू सिधै घर जान थालेपछि कोरोना संक्रमित भए नभएको थाहा पाउन परीक्षण अवधिभर अलग्गै राख्ने विधि क्वारेन्टाइन प्रणाली नेपालमा असफल देखिएको छ। भद्रगोल व्यवस्थापनका कारण क्वारेन्टाइनबाटै संक्रमण फैलिन थालेपछि र क्वारेन्टाइनमा बसेकाको मृत्यु हुने क्रम पनि बढेपछि सुरुदेखि नै आलोचित बनेका सयौं क्वारेन्टाइनका 1,00,000 भन्दा बढी सैया अहिले खाली छन्। एक साता अघिसम्म मानिसले भरिभराउ क्वारेन्टाइनको खर्च व्यवस्थापन समेत धान्न नसक्ने अवस्थामा स्थानीय तह पुगेका थिए। यही बेला बाढीदेखि सर्पको डर, तीव्र संक्रमण वृद्धि तथा मृत्युका घटनाका कारण मानिस क्वारेन्टाइनमा बस्न तयार नभएपछि स्थानीय तहले घरमै बस्ने अनुमति दिएका छन्। खास गरी भारत र अन्य देशमा संक्रमण बढ्न थालेपछि घर फर्किएका लाखौं नेपाली राख्नका लागि रातारात बनाइएका क्वारेन्टाइन खाली भइरहेकै बेला देशभित्र कोरोना पोजिटिभको संख्या भने तीव्र गतिले बढोत्तरी भइरहेको छ। एक महिना अघि जेठ 14 प्रदेश 5 1121 क्वारेन्टाइनमा बस्नेको संख्या 33,506 थियो। शनिबारसम्ममा क्वारेन्टाइनको संख्या बढेर 1801 पुगेको छ, तर बस्नेको संख्या भने घटेर 15,052 सीमित भएको छ। भारतबाट धमाधम नेपाली फर्कन थालेपछि अत्तालिएको प्रदेश सरकारले प्रत्येक स्थानीय तहलाई वडा तहसम्मै क्वारेन्टाइन स्थापना र व्यवस्थापन गर्न निर्देशन दिएको थियो। कर्णाली प्रदेश सरकारले चैत 7 गते वीरेन्द्रनगरमा 1,000 बेडको क्वारेन्टाइन बनाउने निर्णय गर्यो। तीमध्ये 400 बेडको जिम्मा सेनालाई दिइयो, तर 210 बेड मात्रै सञ्चालनमा आएका छन्। अहिले उक्त क्वारेन्टाइनमा 68 जना बसिरहेका छन्। संक्रमित मुलुक र देशका अन्य क्षेत्रबाट आउनेलाई राख्न कर्णालीमा बनेको व्यवस्थित क्वारेन्टाइन यही एउटा हो। अन्य क्वारेन्टाइनहरू सम्बन्धित जिल्लाका स्थानीय तहले विद्यालय वा क्याम्पसमा सञ्चालन गरेका छन्। ती क्वारेन्टाइनको भद्रगोल अवस्थाले मान्छेहरू भाग्ने, उपचार नपाएर भित्रै मृत्यु हुने र कोरोना संक्रमण फैलिने केन्द्र पनि बन्न पुगेका छन्। जेठको दोस्रो सातादेखि भरिएका सुदूरपश्चिमका क्वारेन्टाइन असार लागेदेखि रित्तिन थालेका छन्। भारतबाट दैनिक हजारौंको संख्यामा नेपाली भित्रिन थालेपछि प्रदेशका 9 जिल्लाका 88 स्थानीय तहले क्वारेन्टाइन क्षमता बढाएका थिए। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले स्थानीय तहले क्वारेन्टाइन थेग्न नसक्ने अवस्था आएपछि होम क्वारेन्टाइनको अवधारणा अघि बढाइएको र क्वारेन्टाइन खाली हुँदै गएको बताउनुभयो। जेठ 12 कञ्चनपुरको गड्डाचौकी नाकाबाट भित्रिएका बिरु सुनार अहिले पनि क्वारेन्टाइनमै छन्। परीक्षण रिपोर्ट नआउँदा उनी 36 दिनदेखि क्वारेन्टाइन बस्नु परेको हो। 23 दिन अघि उनको स्वाब संकलन भएको थियो। गण्डकी प्रदेशभरि आइतबारसम्म 11,134 क्वारेन्टाइन बेड छन्। तिनमा 4,934 जना बसेका छन्। कोरोना संक्रमणको हटस्पट बनेको प्रदेश 2 क्वारेन्टाइनको व्यवस्थापन फितलो भएपछि अहिले होम क्वारेन्टाइनलाई प्राथमिकता दिइएको छ। बागमती प्रदेश कोविड संकट व्यवस्थापन समितिले 2450 बेड आइसोलेसन थप्ने निर्णय गरेको छ। प्रदेशमा हाल 1258 आइसोलेसन बेड रहेका छन्। व्यवस्थापकीय कमजोरी, आधारभूत सुविधाको अभाव र कसैले स्वामित्व नलिँदा देशभरका क्वारेन्टाइन असफल हुँदै गएको विज्ञहरूको भनाइ छ। उनीहरूले क्वारेन्टाइन पछिल्ला दिनहरूमा कोरोना संक्रमण केन्द्र, मृत्यु हुने ठाउँ जस्ता भएको बताउँदै त्यहाँ राखिएकाहरू भाग्न थालेको बताएका छन्। असफल भए क्वारेन्टाइन, कैदीलाई जस्तो गरियो। कान्तिपुरमा समाचार छ।
नेपाली सेनाले चीनबाट कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्दा आफूले प्राप्त गर्ने तय भएको 150 मिलियन आरएमबी करिब 2.56 अर्ब आर्थिक सहयोगलाई उपयोग गर्न रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई प्रस्ताव गरेको पाइएको छ। उक्त प्रस्तावमाथि परराष्ट्र मन्त्रालय सकारात्मक रहे पनि रक्षा मन्त्रालयले भने सहमति प्रदान नगरेको देखिएको छ। परराष्ट्र मन्त्रालय स्थित उच्च स्रोतबाट प्राप्त पत्रमा उल्लेख भए अनुसार सेनाले चैत 25 गते रक्षा मन्त्रालय तथा परराष्ट्र मन्त्रालयलाई पत्र पठाउँदै 4 नम्बर बुदाको झमा सो विषय खुलस्त रूपमा अगाडि सारेको देखिएको हो। मित्र राष्ट्र चीनको हकमा विगतमा नेपाली सेनालाई प्रदान गर्न सहमति भएको आरएमबी 150 मिलियनलाई यस खरिद प्रक्रियाको मोड अफ पेमेन्टका रूपमा रूपान्तरित गर्ने व्यवस्था भए पनि उचित हुने देखिन्छ। उक्त सहमतिको कागजात एकै यसै साथ प्रेषित गरिएको छ। साथै उक्त आरएमबी 150 मिलियनले अपुग हुने भए नेपाल सरकार अर्थ मन्त्रालयबाट उक्त रकमसहित थप आवश्यक रकमको सुनिश्चितता पनि आवश्यक पर्ने हुँदा सो सम्बन्धमा समेत आवश्यक कारवाही हुनुपर्ने भनेर भनिएको छ। मन्त्री परिषदले चैत 16 गते रक्षा मन्त्रालयलाई सेना मार्फत G2G विधिबाट कोरोना नियन्त्रण तथा रोकथामका लागि आवश्यक पर्ने औषधि तथा औषधिजन्य सामग्री खरिद गर्न लगाउने निर्णय गरेको थियो। सो निर्णय कार्यान्वयन गर्न चैत 19 गते रक्षा मन्त्रालयले प्रधान सेनापतिको कार्यालयमा पत्राचार गरेको थियो। मन्त्रालयबाट पत्र प्राप्त भएपछि प्रधान सेनापतिको कार्यालयले उच्च सैनिक अधिकारीसँग पनि सल्लाह गरेर चैत 23 गते G2G विधिबाट सामग्री खरिद गर्न सेना सहमत रहेको जानकारी गराएको थियो। चीनको आर्थिक सहायताबाट स्वास्थ्य सामग्री ल्याउने सेनाको प्रयासमा रक्षा मन्त्रालयकै असहयोग। आजको कान्तिपुरमा समाचार छ।
सरकारले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषबाट एकैपटक 55.5 करोड रुपियाँ भन्दा बढी झिकेर खर्च गरेको छ। नौ असारमा बसेको कोष सञ्चालन समितिको सिफारिस बमोजिम महालेखा नियन्त्रक कार्यालयले 55.63 करोड रुपियाँ निकासा गरेको हो। कोष सञ्चालक समितिका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कणेलको अध्यक्षतामा बसेको सञ्चालक समितिको 7 बैठकको निर्णय अनुसार महालेखा नियन्त्रक कार्यालयले सो रकम निकासा गरेको हो। सो कार्यालयका अनुसार निकासा गरिएको रकम कोरोना संक्रमण भए नभएको बारे जानकारी लिन स्वाब संकलनका क्रममा विमान चार्टरमा लागेको हवाई भाडादेखि नेपाली सेनाका लागि छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालमा आवश्यक स्वास्थ्य उपकरण खरिदसम्म खर्च हुनेछ। महालेखा नियन्त्रक कार्यालयका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि 88,55,000 रुपियाँ निकासा भएको छ। सो रकम स्वाब संकलनमा उडेका विमानको भाडा भुक्तानी गर्न निकासा भएको हो। यसै गरी सैनिक मुख्यालयका नाममा 9,26,80,000 रुपियाँ निकासा भएको छ। सो रकम वीरेन्द्र सैनिक अस्पताल छाउनीको आईसीयू तथा पूर्वाधार व्यवस्थापनमा खर्च गरिनेछ। राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका नाममा 25 लाख रुपियाँ निकासा भएको छ। कोरोना कोषबाट एकैपटक 55.5 करोड बढी निकासा। राजधानी दैनिकमा समाचार छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। परिवार जहाँ लुकेको हुन्छ तपाईँ हाम्रो खुसीको संसार। परिवार जसले तपाईँलाई दिन्छ सुख दुःखमा साथ। तर के तपाईँले आफ्नो र आफ्नो परिवारको भविष्यमा आइपर्न सक्ने जोखिम विपत्ति र आर्थिक अनिश्चितताहरूको बारेमा सोच्नु भएको छ?
मैले त जोखिम विपत्ति र आर्थिक अनिश्चितताको ख्याल राख्दै बेलैमा प्राइम लाइफ इन्सुरेन्सका विभिन्न जीवन बीमा योजनाहरूबाट आफ्नो साथै श्रीमती छोराछोरी र सम्पूर्ण परिवारको भविष्य सुनिश्चित गरिसके।
प्राइम लाइफ इन्सुरेन्स र यसका विभिन्न जीवन बीमा योजनाहरू मार्फत
आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाउन सकिन्छ। यसमा बिमाङ्कन नै डबल हुने, विभिन्न घातक रोगहरूका विरुद्ध खर्च बिहोर्ने, समग्र नारीहरूप्रति समर्पित बिमा योजनाहरू सहित 17 भन्दा बढी जीवन बिमा योजनाहरू रहेका छन्। त्यति मात्र होइन, घरमै बसेर अनलाइन मार्फत नयाँ पोलिसी लिन र नवीकरण शुल्क भुक्तानी पनि गर्न सकिन्छ। थप जानकारीका लागि नजिकैको शाखा कार्यालयहरूमा सिधा सम्पर्क गर्नुहोस्। विगत 12 वर्षदेखि हर नेपालीको भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ, सुरक्षित भविष्य।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसीसँगको सम्झौता अनुमोदन गर्ने अन्तिम म्याद सोमबार गुज्रिएपछि अमेरिकाले अनुमोदनमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जाहेर गरेको छ। काठमाडौँ स्थित अमेरिकी दूतावासले हिजो विज्ञप्ति जारी गर्दै एमसिसी अनुदान तत्काल स्वीकार गर्न नसके सहयोगको यो कोष नै उपलब्ध हुन नसक्ने भनेर सचेत समेत गराएको छ। 2017 सेप्टेम्बरमा नेपालले एमसिसीसँग सम्झौता गरे पनि त्यसपछि यसलाई संसद बाट अनुमोदन गर्नुपर्ने प्रक्रिया र शर्त अघि बढाइएको थियो। झन्डै 55 अर्ब रुपियाँको विकास साझेदारी एमसिसी परियोजना संसदबाट अनुमोदन हुन नसकिरहेका बारे अमेरिका जानकार रहेको भन्दै दूतावासद्वारा जारी विज्ञप्तिमा अनुमोदन ढिलाइ गर्नुको अर्थ झन्डै 2,30,00,000 नेपालीलाई थप रोजगारी तथा आर्थिक वृद्धिको फाइदा उपलब्ध गराउन ढिलाइ गर्नु हो भनेर सतर्क गराइएको छ। यो अनुदान स्वीकार गर्ने वा नगर्ने नेपालको आफ्नै रोजाइको विषय हो, तर यसो भन्दैमा यो सहयोग कोषको उपलब्धता भने सधैँ खुल्ला रहन सक्दैन। विज्ञप्तिमा भनिएको छ, एमसिसी परियोजना कार्यान्वयन सुरु हुने समय सार्न र यो सहयोगको निरन्तरतालाई सुनिश्चित गर्न नेपालले तत्काल ठोस कदमहरू चाल्नुपर्ने सुझाव समेत दिइएको छ। हिजो दिउँसो बसेको मन्त्री परिषद बैठकमा एमसिसी सम्झौताबारे छलफल नभए पनि यो परियोजना कार्यान्वयनको म्याद थप्न अर्थमन्त्री युवराज खतिवडाले प्रक्रिया अघि बढाइसकेको एक मन्त्रीले जानकारी दिएका छन्। एमसिसीको सहयोग सधैँ उपलब्ध हुँदैन। अमेरिका आजको कान्तिपुरमा समाचार छ।
संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा 1.5 वर्षदेखि अड्किँदै आएको बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयकको मस्यौदा हिजो विवादका बीच पारित भएको छ। 1.5 वर्षसम्म 54 बैठक बस्दा पनि विधेयकका मुख्य प्रावधानमा सहमति जुट्न नसकिरहेका बेला अन्ततः हिजो समितिमा झण्डै आधा सदस्यको असहमति र सरकारवाला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदय त्रिपाठीको विरोधका बावजुद विधेयक पारित भएको हो। प्रदेशको सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत केन्द्र मातहत रहने कि प्रदेश मातहत रहने भन्नेमा तीव्र विवाद रहेकामा स्वीकृत गरिएको प्रस्तावमा अब प्रदेश सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश सेवाकै हुने गरी व्यवस्था गरिएको छ। यो प्रावधान बाट समेत पारित भए संघ प्रदेश र स्थानीय तहबीचको अन्तर सम्बन्धमा ठूलो ग्याप हुन सक्ने र यसले केन्द्रीय प्रशासनलाई कमजोर बनाउने भन्दै प्रशासनविदले चिन्ता व्यक्त गरेका छन्। समितिकी सभापति शशि श्रेष्ठले अधिकांश विषयमा सबैको सर्वसम्मति र केही विषयमा फरक मतका बीच विधेयकको मस्यौदा पारित भएको जानकारी दिनुभयो। यससँगै मुलुकको स्थायी सरकारका रूपमा रहने निजामती प्रशासन हाँक्ने मुख्य कानून संघीय निजामती सेवा ऐन निर्माणको बाटो भने खुलेको छ। समिति सदस्य तथा पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भने स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासन हाँक्ने जस्तो महत्वपूर्ण कानून असहमतिका बीच पारित हुनु दुःखद भएको बताउनुभयो। विवाद बीच निजामती सेवा विधेयकको मस्यौदा पारित, प्रदेशको सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत प्रदेशकै हुने राजधानी दैनिकमा समाचार छ।
अव्यवस्था र ऋणले थला परेको नेपाल वायु सेवा निगमको सञ्चालक समितिमा सरकारले यति समूहका व्यक्तिलाई नियुक्त गरेको छ। आन्तरिक रूपमा यति एयर र अन्तर्राष्ट्रिय उडानमा हिमालय एयरको रूपमा प्रतिस्पर्धा गरिरहेको कम्पनीकै प्रतिनिधिलाई नै निगमको बोर्डमा नियुक्त गरेको छ। नेपाल वायु सेवा निगमको सञ्चालक समितिमा नियुक्त पूर्वा ग्यालजेन शेर्पा यति समूहबाट सञ्चालित हेलिकप्टर कम्पनी अल्टिच्युड एयरका अध्यक्ष हुनुहुन्छ। शेर्पासँगै सरकारले अर्का व्यवसायी डिम प्रकाश पौडेललाई पनि बोर्डमा लगेको छ। ऋणमा डुब्दै आएको संस्थालाई उद्धार गर्ने भन्दा पनि निगमलाई कसरी कमजोर बनाउने भन्ने षड्यन्त्र हुँदै आएकोमा निगमकै कर्मचारी चिन्तित छन्। एउटै क्षेत्रको प्रतिस्पर्धी कम्पनीको सञ्चालकलाई सार्वजनिक संस्थानको सञ्चालक समितिमा राख्नु ठूलो भ्रष्टाचार हो। सरकारको लगानीमा चलेको निगम डुबा डुबाउने खेल हो, निगमका एक अधिकारीले भने। निगमको साख दाउमा राखेर यतिका प्रतिनिधिलाई बोर्डमा राख्ने खेल हुँदै आएको छ। यसअघि पनि यही सरकारले अल्टिच्युट एयरकै प्रबन्ध निर्देशक निमा नुरु शेर्पालाई बोर्डमा नियुक्त गरेको थियो। यति समूहको आन्तरिकतर्फ यति एयरलाइन्स, तारा एयर र अन्तर्राष्ट्रियतर्फ हिमालय एयरलाइन्स सञ्चालनमा रहेका छन्। नेपाल वायुसेवा निगमको बोर्डमा यति समूहका सञ्चालक नियुक्त। आजको नयाँ पत्रिकामा समाचार छ।
बन्दाबन्दीका बेला सरकारले कर मागेको भन्दै सर्वोच्च अदालत पुगेका उद्योगी व्यवसायीले पछिल्लो समय कर बुझाएर सरकारलाई सहयोग गरेको बताउँदै आएका छन्। सरकारी तथ्याङ्कले भने निजी क्षेत्रको यो भनाइलाई पुष्टि गर्दैन। निजी क्षेत्रका दुई छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघमा आबद्ध केही पदाधिकारीसहित उद्योगी व्यवसायीले बन्दाबन्दीका कारण उद्योग व्यवसाय थला परेका बेला पनि सरकारले राजस्व बुझाएर सहयोग गरेको बताइरहेका छन्। सरकारी आय व्ययको तथ्याङ्क राख्ने निकाय महालेखा नियन्त्रकको कार्यालयका अनुसार असारका 14 दिनमा जम्मा 42 अर्ब रुपियाँ मात्रै राजस्व असुली भएको छ। यो दैनिक औसतमा 3 अर्ब रुपियाँ मात्रै हो। गत चैत 11 बन्दाबन्दीलाई सरकारले असार 1 केही खुकुलो बनाएको छ। असारदेखि निजी संस्था सामान्य रूपमा सञ्चालनमा आए पनि सार्वजनिक सवारी साधन, स्कूल, कलेज, ठूला होटल लगायत अझै खुलेका छैनन्। निजी क्षेत्रले राजस्व तिरेर सहयोग गर्न सुरु गरेको भनेको असारदेखि हो। महालेखाका अनुसार चैत 15 असार 14 1,23 अर्ब रुपियाँ राजस्व असुली भएको छ। चैतदेखि जेठ अन्तिमसम्मको राजस्व संकलन र असारको असुलीलाई तुलना गर्दा सामान्य बढेको पक्कै हो, तर निजी क्षेत्रले सहयोगै गरेको जस्तो गरेर उच्च दरले राजस्व बढेको छैन। राजस्वमा निजी क्षेत्रको दावी एउटा, तथ्याङ्क अर्कै। नागरिक दैनिकमा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुदसहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
नोभल कोरोना एक नयाँ प्रजातिको भाइरस हो। यस भाइरसको संक्रमणले सामान्य रुगाखोकीदेखि गम्भीर प्रकारको श्वास प्रश्वास सम्बन्धी समस्या गराउन सक्छ।
नोभल कोरोना भाइरस संक्रमणका मुख्य लक्षणहरू
100.4 डिग्री फरेनहाइट भन्दा माथि ज्वरो आउने,
सास फेर्न गाह्रो हुने,
रुगा र खोकी लाग्ने।
नोभल कोरोना भाइरसको संक्रमणबाट आफू र अरूलाई बचाउने उपायहरू:
नियमित रूपमा साबुन पानीले हात धुने,
खोक्दा र हाच्छ्यु गर्दा नाक र मुख छोप्ने।
ज्वरो रुगा खोकीको लक्षण देखिएमा स्वास्थ्य कर्मीसँग परामर्श लिने,
रुगा खोकीको लक्षण भएका व्यक्तिबाट टाढै बस्ने, माछा मासु तथा अन्डा राम्रोसँग पकाएर मात्र खाने।
नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय।
मातृभूमि खोज्दो रहेछ मन, बलहुन्जेल मात्रै रहेछ विदेशको धन। पौरखी छु देशभित्रै बस्छु उद्यम गरी, श्रम होइन उत्पादन नै बेच्छु संसारभरि। स्वदेशमै लगाउँ सिप विदेश जाने साटो, पसिनाले भिजौँ अब आफ्नै देशको माटो।
वैदेशिक रोजगार बोर्डको सचिवालय।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
नेपाल परिवेशमा अब बाँकी समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमी व्यवसायीलाई अप्ठ्यारो पार्ने काम सरकारले नगर्ने बताउनु भएको छ। उहाँले सरकारको नियत उद्योगी व्यवसायीलाई अप्ठ्यारो पार्ने, हतोत्साही बनाउने, असहयोग गर्ने भन्ने नै हुँदैन, यो सरकारले सोच्न सक्ने विषय समेत होइन भन्नुभयो। नेपाल उद्योग परिसंघको 17 साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, अहिलेका साझा समस्यालाई साझा ढंगले नै समाधान गर्नुपर्छ। सरकार उद्यमी व्यवसायीको साथमा छ, सरकारले निजी क्षेत्रलाई अख्तियार लगाउँदैन। उहाँले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार बढाएर निजी क्षेत्रलाई पनि समावेश गर्नुपर्ने निष्कर्षमा सरकार नपुगेकाले त्यो प्रक्रिया स्थगित गरिएको जानकारी दिनुभयो। निजी क्षेत्रलाई अख्तियार लाग्दैन। प्रधानमन्त्री गोर्खापत्रमा समाचार छ।
राष्ट्रिय धान दिवसको कार्यक्रम उद्घाटन गर्न हिजो सिन्धुली पुगेका कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले सलह बगाउन मेटल म्युजिक बजाउन सकिने तरिका सुझाउनु भएको छ। हेभी मेटल म्युजिक बजेपछि जहाँको त्यही ककरक्क हुने रहेछ। अस्ट्रेलिया बस्ने भाइले सिकाएको उपाय सापट्टि लिएको बताउँदै उहाँले थप्नुभयो, सलह जहिले आउला त्यति बेला गरौंला भन्ने पनि थियो, तर केही सूचना संकलन गर्ने काम भने भएको थियो। आजका पत्र पत्रिकामा समाचार छ।
उमेर 17 वर्ष पुग्दैछ। बिहे भने जन्मिएको 5 महिनामै भएको हो। अहिले उनको काखमा 6 महिनाकी छोरी छन्। तर परम्परागत रूपमा घर भित्रिएको 1 वर्ष मात्रै भएको छ। गरुडा नगरपालिका रौतहटकी रन्जु मलिक डोम श्रीमान र सासू ससुराले घरमा बस्न नदिएपछि अहिले घर निकालामा परेकी छन्। श्रीमान सञ्जीव मलिक डोम र रन्जुको 2060 सालमै बिहे भएको हो। त्यति बेला सञ्जीवको उमेर 1.5 वर्ष मात्रै थियो। यो समुदायमा सानैमा बिहे गर्ने चलन छ। बिहेको 16 वर्षपछि परम्परा अनुसार रन्जुलाई गौना गरेर सञ्जीवले घरभित्र आएका थिए। वर्ष दिन नपुग्दै उनले छोरी जन्माइन्। घरबाट निकालिएपछि न्यायको खोजीमा छिन्। जन्मेको 5 महिनामै बिहे, 17 वर्षमा घर निकाला। कान्तिपुरमा समाचार छ।
निजी विद्यालयका दुई संस्था प्याप्सन र एन प्याप्सनले सरकारले असार 22 गतेसम्म कुनै निर्णय नगरे देशभरका सबै विद्यालयको अनलाइन कक्षा र प्रशासन बन्द गर्ने निर्णय गरेका छन्। यस कदमबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार नेपाल सरकारले नै लिनुपर्ने दुवै संस्थाका अध्यक्षको चेतावनी छ। दुवै संस्थाका अध्यक्षले दुई निकायले गरेको निर्णयको बर्खिलाफमा कुनै विद्यालयले अनलाइन कक्षा संचालन गर्ने कार्यवाही गर्ने चेतावनी समेत दिएका छन्। आजको पत्र पत्रिकामा समाचार छ।
परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले कृषि मन्त्रालय र नापी शाखाको स्रोत दिएर केही सञ्चार माध्यममा आएको नेपाल चीन सीमा समस्या बारेको समाचार सत्य नभएको बताउनु भएको छ। हिजो बसेको राष्ट्रिय सभा बैठकमा मन्त्री गेवालीले सम्बन्धित मन्त्रालयले समाचारबारे खण्डन गरिसकेको र परराष्ट्र मन्त्रालयबाट समेत प्रश्न पार्ने काम भइसकेको जानकारी दिनुभयो। उहाँले नेपालको भूमि चीनबाट कहीँ कतै नमिचिएको जानकारी गराउनुभयो। नेपाल चीनबीच निरन्तर परस्पर कुराकानी भइरहेकाले भ्रामक समाचारमा नपर्न उहाँले आग्रह गर्नुभयो। चीनले नेपालको भूमि मिचिएको छैन। गेवाली गोर्खापत्रमा समाचार छ।
बागमती प्रदेश सरकारले प्रदेश सभामा विनियोजन विधेयक पेश गरेपछि विनियोजन विधेयक बजेट पुस्तिका उपलब्ध नगराएको भन्दै प्रदेश सभा बैठक अवरुद्ध गरिएको छ। प्रमुख विपक्षी दल नेपाली कंग्रेसले प्रदेश सभामा विनियोजन विधेयक प्रस्तुत गरेर लामो समयसम्म खर्च विवरण सहितको बजेट पुस्तिका उपलब्ध नगराएको भन्दै हिजोको प्रदेश सभा बैठक अवरुद्ध गरिएको हो। आजको गोर्खापत्रमा समाचार छ।
कोरोना संक्रमण र लकडाउनका कारण बिउ मल कामदार लगायत अभावका बीच पनि किसानले बेलै धान रोपाई गरेका छन्। मनसुनको शुरूआतबाटै नियमित वर्षा भइरहेकाले रोपाई सहज हुन सकेको हो। अन्न उत्पादनका लागि भण्डार मानिने प्रदेश 2 मा 25 र प्रदेश 5 का जिल्लामा हिजोसम्म 47% रोपाई सकिएको छ। प्रदेश 1 मा 21.48% रोपाई भएको छ। डिएपी पाइए पनि युरिया मल अभावले रोपाईमा समस्या भएको मोरङको धनपाल थान 4 का जगदीश मण्डलले बताउनुभयो। रोपाईलाई मौसमको साथ मनसुन सुरुवातदेखि नै नियमित वर्षाले बिउ राख्न र खेत तयार गर्न सहज। कान्तिपुरमा समाचार छ।
सुदूरपश्चिम प्रदेशको तराईका क्षेत्र कञ्चनपुर र कैलाली जिल्लाका केही भागलाई सिंचाई गर्न सक्ने प्रदेशकै ठूलो आयोजना बजेट नहुँदा निर्माण कार्य भने कछुवा गतिमा छ। सिंचाईतर्फ प्रदेशकै ठूलो तथा धेरै क्षेत्रलाई सिंचाई गर्ने उद्देश्यले ल्याएको महाकाली सिंचाई आयोजना 3रो चरणको मूल नहर निर्माण कार्य निकै सुस्त गतिमा गइरहेको छ। आजको कारोबारमा समाचार छ।
र भारतको बथनाहादेखि कटरीसम्म निर्माण भइरहेको रेलवेको संरचनाका कारण विराटनगर महानगरपालिका 18 को बुधनगर क्षेत्रमा 150 बिघा खेत डुबानमा परेको छ। वर्षाको पानीले निकास नपाउँदा 3 वर्षदेखि हुँदै आएको डुबानले यसपटक पनि निरन्तरता पाएको हो। जमिनको सतहभन्दा 5 फिट अग्लो ड्याम जस्तै रेलवेको लिक निर्माण गरिएपछि यस क्षेत्रका बासिन्दाले 3 वर्षदेखि डुबानको समस्या झेल्दै आएका छन्। रेलवे लिकसँगै एकीकृत जाँच चौकीमा पनि पर्याप्त पानी निकासको व्यवस्था नगरिएकाले डुबान भएको विराटनगर 18 का जोगिन्द्र यादव बताउँछन्। भारतीय रेलवे संरचनाले 150 बिघा डुबानमा। कान्तिपुरमा समाचार छ।
अब अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोरोना महामारीको सबैभन्दा खराब समय आउन बाँकी नै रहेको चेतावनी दिएको छ। एक भर्चुअल बैठकलाई सम्बोधन गर्दै संगठनका प्रमुख एडहानोम घेब्रेयेससले विश्वभरका सरकारहरूले कोरोना नियन्त्रणका लागि सही नीति पालना नगरे यो भाइरस अझै डरलाग्दो रूपमा विस्तार हुने चेतावनी दिनुभएको हो। बैठकमा उहाँले भन्नुभयो, हामी कोरोना छिट्टै अन्त्य होस् र पुरानो अवस्थामा फर्किन पाइयोस् भन्ने चाहेका छौँ, तर तितो सत्य के हो भने कोरोना भाइरसको महामारी तत्काल अन्त्य हुने अवस्था छैन। उहाँले सबै सरकारहरूलाई जर्मन, दक्षिण कोरिया र जापानको जस्तो विधि अपनाएर कोरोना नियन्त्रणको काम गर्न सुझाव दिनुभएको छ। ती देशहरूले परीक्षण र कन्ट्याक्ट ट्रेसिङलाई प्राथमिकता दिएर काम गरेका थिए। यसैबीच पछिल्लो 24 घण्टामा विश्वभर 1,59,000 नयाँ संक्रमित थपिएका छन्। सबैभन्दा धेरै अमेरिकामा 44,333, ब्राजिलमा 25,234 तथा भारतमा 18,339 जना संक्रमित थपिएका छन्। यस्तै चिल्लीमा 4,000, मेक्सिकोमा 4,000, पाकिस्तानमा 3,500, साउदी अरबमा झण्डै 4,000, त्यस्तै दक्षिण अफ्रिकामा 6,000 भन्दा बढी संक्रमित थपिएका छन्। त्यस्तै पछिल्लो 24 घण्टामा ब्राजिलमा 727, भारतमा 417 तथा अमेरिकामा 337 जनाको मृत्यु भएको छ। अहिलेसम्म विश्वभर कोरोना संक्रमितको संख्या 1,04,00,000 पुगेको छ भने 5,07,000 मानिसको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या 56,46,000 छ।
अब खेल समाचार। स्पेनिस ला लिगा फुटबल अन्तर्गत गैरातीको खेलमा गेटाफेले रियल सोसिडाडलाई पराजित गरेको छ। लिगको पाँचौं स्थानमा रहेको गेटाफेले सातौं स्थानको सोसिडाडलाई 2-1 गोलले पराजित गरेको हो। गेटाफेका लागि खेलको 20 मिनटमा जाइम माटाले पेनाल्टी मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। 55 मिनटमा सोसिडाडका लागि अदनान जानुजाजले गोल गर्दै खेललाई 1-1 बराबरीमा ल्याए। 83 मिनटमा माटाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई 2-1 अवस्थामा पुर्याए। त्यसपछि कुनै पनि टोलीबाट गोल हुन सकेन। यो सँगै गेटाफेले लिगमा 32 खेलबाट 52 अङ्क जोडेको छ भने सोसिडाडले समान खेलबाट 47 अङ्क बनाएको छ। लिगमा रियल मड्रिड 71 अङ्कसहित शीर्ष स्थानमा छ भने बार्सिलोना 69 अङ्कसहित दोस्रो स्थानमा छ। हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
कोरोनाबाट विदेशी भूमिमा 130 नेपालीको मृत्यु। नेपालमा समुदायमा फैलन सक्ने चेतावनी। मृतकको संख्या 29 पुग्यो।
चीनको आर्थिक सहायताबाट स्वास्थ्य सामग्री ल्याउने सेनाको प्रयासमा सरकारको असहयोग। कोरोना कोषबाट एकैपटक 55 करोड़ भन्दा बढी निकासा।
एमसिसी अनुमोदन नहुँदा अमेरिका असन्तुष्ट। सहयोगको निरन्तरतालाई सुनिश्चित गर्न नेपाललाई सुझाव।
कोरोनाको महामारी खराब अवस्थामा पुग्न बाँकी नै रहेको विश्व स्वास्थ्य संगठनको चेतावनी। पछिल्लो 24 घण्टामा विश्वभर 1,59,000 संक्रमित थपिए।
र लालिगा फुटबलमा रियल सोसिडाड गेटाफेसँग 2-1 पराजित।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद। ईश्वरी र नरेन्द्र विदा हुन्छौ। नमस्कार।